3 मिनट में इंशाल्लाह क्लास शुरू करते हैं। अभी अभी नहीं शुरू कर रहे हैं, बंद कर दें। الحمد لله وكفى وسلام على عباده الذين اصطفى اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم افرايت الذي تولى واعطى قليلا واكدى عنده علم الغيب فهو يرى ام لم ينبأ بما في صحف موسى وابراهيم الذي وفى الا تزر وازره وزر اخرى وأن ليس للإنسان إلا ما سعى وأن سعيه سوف يرى إلى الآخر سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما تو سورہ نجم کی تفسیر اس کلاس کے اندر بدستور چل رہی ہے۔ معارف القرآن کی جلد نمبر 8 سے ہم پیج نمبر 218 کے اوپر اس وقت پڑھ رہے ہیں۔ کسی اور کی جلد میں ہو سکتا ہے دوسرا پیج نمبر ہو، لیکن یہ آخری کی آیات ہیں سورہ نجم کی۔ تو اس میں اللہ رب العزت نے جو باتیں بیان فرمائی ہیں اپنے حبیب علیہ الصلوۃ والسلام کو فرماتے ہوئے، سب سے پہلے تو مخاطب کیا نا کہ افرائیتا، کیا آپ نے دیکھا۔ ٹھیک، تو ارائیتا کیا آپ نے دیکھا، یہاں پہ نبی علیہ الصلوۃ والسلام کو براہ راست خطاب کیا جا رہا ہے۔ ٹھیک، اور پوری امت جو ہے وہ آپ صلی اللہ علیہ وسلم کے واسطے سے مخاطب ہے۔ ٹھیک ہے، کیونکہ ڈائریکٹ خطاب تو آپ صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ فرماتے ہیں نا قرآن کے اندر، انلیس کہ امت کو ڈائریکٹ خطاب کیا جائے، جیسے یا ایھا الذین آمنو کا لفظ استعمال ہوتا ہے، تو اس میں امت کو بھی اللہ تعالیٰ پھر ڈائریکٹ خطاب فرما رہے ہوتے ہیں، لیکن ادروائز نبی علیہ الصلوۃ والسلام کو خطاب کر رہے ہوتے ہیں۔ تو کیا آپ نے دیکھا ایسے شخص کو، تولا الذی تولا کہ جس نے پیٹھ پھیر لی، وآتا قلیلا وأکدا اور اس نے تھوڑا عطا کیا یعنی تھوڑا دیا اور پھر روک دیا۔ ٹھیک ہے، عندہ علم الغیب فہو یرا، کیا اس کے پاس غیب کا علم ہے ایسے کہ وہ اس کو دیکھتا ہے کہ کیا چیزیں پیچھے کیا چیزیں ہو رہی ہیں، اللہ تعالیٰ کس بات پہ خوش ہو رہے ہیں، کس بات پہ ناراض ہو رہے ہیں، کیا وہ یہ ساری چیزیں دیکھ رہا ہے، کیا اس کو مستقبل کے بارے میں پتا ہے، کیونکہ مستقبل یہ بھی غیب ہے، ہماری آنکھوں سے غائب ہے، چھپا ہوا ہے۔ ٹھیک ہے، کسی کو غیب کا پتہ نہیں ہے سوائے اللہ تعالیٰ کے، جس کو کہ غیب کا سب کچھ پتہ ہے۔ ٹھیک ہے نا، اللہ تعالیٰ کو غیب کا سب کچھ پتہ ہے، کیا مطلب کہ حال میں جو کچھ ہماری نگاہوں سے اوجھل ہو رہا ہے اللہ تعالیٰ کو وہ بھی پتہ ہے، اور مستقبل میں جو کچھ ہوگا وہ بھی تو ہماری نگاہوں سے اوجھل ہے نا، اللہ تعالیٰ کو وہ سب بھی پتہ ہے۔ اب یہاں پر لوگوں کو بڑا مشکل ہوتا ہے یہ بات سمجھنا کہ اللہ تعالیٰ کو یہ پتا ہے کہ کس نے جنت میں جانا ہے، کس نے جہنم میں جانا ہے، ہے نا، کتنا مشکل ہوتا ہے ہمارے لیے اس بات کو سمجھنا، ہمارے لیے اس بات کو تسلیم کرنا کہ اللہ تعالیٰ کو پتا ہے کہ کس نے جہنم میں جانا ہے، کس نے جنت میں جانا ہے۔ ٹھیک ہے نا، یہ ایک بڑی مصیبت بن جاتی ہے ہمارے لیے، عقیدے کا مسئلہ بن جاتا ہے، اعتراض کا سبب بن جاتا ہے۔ تو اگر اسی بات کو، جس کو کہ ہم اس انداز میں کہتے ہیں کہ تقدیر میں سب کچھ لکھا ہوا ہے کہ کس نے جنت میں جانا، کس نے جہنم میں جانا، اگر اسی بات کو ہم دوسرے الفاظ میں بیان کریں کہ بھائی تقدیر میں جو کچھ لکھا ہے اس کا مطلب یہ کیا ہے کہ اللہ کو سب کچھ پتا ہے کہ کیا ہونے والا ہے، تو بھائی اس میں یہ بھی تو شامل ہے نا کہ کس نے جنت میں جانا ہے، کس نے جہنم میں جانا ہے، بیکاز یہ بھی تو ایک مستقبل کی انفارمیشن ہے نا، فیوچر کی انفارمیشن ہے نا۔ ٹھیک ہے نا، تو اللہ تعالیٰ کو فیوچر کا تو پتہ ہے نا۔ ٹھیک ہے، تو اللہ تعالیٰ کے پتہ ہونے کے اوپر ہمیں کیوں اعتراض ہوتا ہے، ہم کیوں اتنا تکلیف میں مبتلا ہو جاتے ہیں کہ اللہ تعالیٰ کو سب کچھ پتہ ہے، ہے نا، ہم چاہتے ہیں، نعوذ باللہ، گویا کہ ہم یہ چاہتے ہیں کہ اللہ کو نہیں پتہ ہونا چاہیے، ہے نا۔ جب ہم تقدیر کے اوپر اعتراض کرتے ہیں، چاہے زبان سے اعتراض کریں، چاہے دل ہی کے اندر اعتراض کریں تو ہم اصل میں تو یہی کہہ رہے ہوتے ہیں نا کہ اللہ تعالیٰ کو نعوذ باللہ نہیں پتا ہونا چاہیے کہ کیا ہونے والا ہے، یہی کہہ رہے ہوتے ہیں نا اصل میں. ٹھیک ہے، تو بھائی کیوں نہیں پتا ہونا چاہیے اللہ تعالیٰ کو؟ اللہ تعالیٰ کیا نعوذ باللہ کم علم ہے؟ ہم یہ چاہتے ہیں کہ ہمارا پروردگار کم علم ہو، یا نعوذ باللہ کم علمی کے لیے لفظ کیا استعمال ہوتا ہے؟ جہالت. تو ہم یہ چاہتے ہیں کہ اللہ تعالیٰ نعوذ باللہ جاہل ہوں، یہ چاہتے ہیں کہ ہم. ٹھیک ہے نا، تو اس وجہ سے تقدیر کا مسئلہ جو ہے اگر اس حد تک رکھا جائے تو بہت آسان ہے سمجھنا. پھر اس کے اندر جب ہم جو بہت ہی جو ہے نا وہ کچھ لوگوں کو شوق ہوتا ہے نا بحث کرنے کا اور کریدنے کا چیزوں کو، تو جب وہ تقدیر کے معاملے کو کریدنا شروع کرتے ہیں نا تو پھر بہت شیطان کے لیے آسان ہو جاتا ہے ان کو پھنسانا. اسی وجہ سے نبی علیہ السلام نے تقدیر کے اوپر بحث کرنے سے منع فرما دیا، کریدنے سے منع فرما دیا. ٹھیک ہے، لیکن جو اجمالی اور ہائی لیول انڈرسٹینڈنگ ہے تقدیر کی، اس سے منع نہیں فرمایا ہے کہ بھئی اس تقدیر کو تم علم ازلی کے طور پہ سمجھو. ٹھیک ہے نا، اللہ تعالیٰ کا علم ہے یہ سارا کا سارا. تو یہاں تک ہمارے لیے جائز بھی ہے، بلکہ ضرورت کی حد تک بھی، یعنی ضرورت بھی ہے ہماری کہ اس بات کو سمجھے کہ اللہ تعالیٰ کا علم ہے یہ. خیر، تو اللہ تعالیٰ اس بندے کے بارے میں کہہ رہے ہیں کہ کیا اس کو غیب کا علم ہے کہ فیوچر میں کیا ہونے والا ہے؟ اور ام لم ینبا بما فی صحف موسیٰ، کیا اس کو یہ خبر نہیں پہنچی جو موسیٰ اور ابراہیم کے صحف کے اندر موجود تھی؟ ٹھیک ہے، ابراہیم کون؟ الذی وفا، ابراہیم وہ جو کہ اللہ تعالیٰ سے وفا کرنے والے تھے. ٹھیک ہے، اس کی تفسیر ہم پچھلی کلاس میں پڑھ چکے ہیں. اب کیا خبریں پہنچیں ابراہیم اور موسیٰ کے پاس ان کے صحیفوں میں؟ اب وہ شروع ہو رہی ہیں. ان کہ، یہ اللہ جو ہے نا یہ اصل میں کیا ہوتا ہے؟ ان لام الف لا، ان لا. ٹھیک ہے، تو ان کا ترجمہ کہ سے کرتے ہیں، جیسے انگریزی میں کہتے ہیں دیٹ. ٹھیک ہے نا، ہی واز ٹولڈ دیٹ. اب اس کے بعد نمبر ون، نمبر ٹو، نمبر تھری، نمبر فور، یہ بہت ساری چیزیں پھر آگے آ رہی ہیں. ٹھیک ہے، تو ان ساری باتیں میں جو کہ آگے آ رہی ہیں، تو ہم نے جو تفسیر میں پڑھا تھا وہ کیا تھا کہ ان میں دو باتیں جو ہیں ان کا تعلق جو ہے وہ احکام سے ہے نا. شروع کی جو دو باتیں ہیں ان کا تعلق عملی، کیا لکھا تھا، یعنی آگے جو ہے نا وہ 18 آیتیں آ رہی ہیں، اس میں ان خاص تعلیمات کا ذکر ہے جو حضرت موسیٰ و ابراہیم علیہ السلام کے صحیفوں میں تھیں. ان میں عملی احکام جن کا تعلق سابقہ آیات کے ساتھ ہے وہ صرف دو ہیں. ٹھیک ہے نا، عملی احکام، باقی تعلیمات عبرت و نصیحت اور حق تعالی کی آیات قدرت سے متعلق ہیں. ٹھیک ہے جی، یہاں تک ہم نے آخری کلاس میں پڑھا تھا. کسی کو کوئی اشکال ہو، کوئی کانسیپٹ سمجھ میں نہ آ رہا ہو تو پوچھ لیا کریں، کیونکہ کلاس کا مقصد یہ ہوتا ہے، یہ کوئی بیان نہیں ہے. ٹھیک ہے نا، جب آپ کسی کے بیان میں جاتی ہیں نا تو وہاں پہ سوال جواب کا کوئی وہ نہیں ہوتا، آپشن نہیں ہوتا نا، لیکن کلاس کا تو مقصد ہی یہ ہے کہ اس کے اندر سوال جواب کا آپشن رکھا جائے اور طالبات و طلباء جو ہیں وہ سوال پوچھیں. تو سوال کو لے کے بیٹھا نہیں کریں، بے شک اگر آپ کو کوئی خوف ہے کہ جی آپ کا سوال جو ہے وہ بڑا عجیب سا لگے گا یا بچکانا لگے گا یا اس سے آپ کا آپ کی جو ہے وہ لا علمی ایکسپوز ہو جائے گی، یا ہو سکتا ہے پتہ چلا ٹیچر صاحب سے ڈانٹی پڑ جائے، تو اگر ایسا کوئی احتمال ہے تو اللہ تعالیٰ نے زوم کے اندر ایک آپشن رکھوایا ہے زوم بنانے والوں کے ذریعے سے، وہ ہے کہ آپ ٹیچر کو ڈائریکٹلی سوال لکھ دیں. ٹھیک ہے نا، ٹو ایوری ون نہ کریں، بلکہ ٹو جو ٹیچر کا نام ہے اس کو سلیکٹ کر کے پھر نیچے چیٹ ونڈو کے اندر سوال لکھ دیں، تو کوئی اور اس سوال کو نہیں دیکھے گا کہ یہ آپ نے سوال کیا ہے. ٹھیک ہے نا، صرف ٹیچر کو پتا چلے گا. اگر آپ کو ڈانٹ بھی پڑی تو بس آپ کو بھی پتا چلے گا اور اللہ تعالیٰ کو پتا چلے گا اور ٹیچر کو پتا چلے گا. ٹھیک ہے، تو کم سے کم اتنا تو علم حاصل کرنے کے لیے اتنا تو اخلاص ہونا چاہیے نا کہ جی تیار رہیں کہ اگر تو یہ علم حاصل کرنے کا تو بڑا ضروری ہوتا ہے. لیکن انشاءاللہ امید ہے کہ ڈانٹ وانٹ نہیں پڑے گی. البتہ یہ ہے کہ ہاں بھائی کسی کو پتا چل جائے گا کہ مجھے تو اتنا بھی نہیں پتا، تو اس طرح اگر کریں گی تو کسی کو بھی پتا نہیں چلے گا. ٹھیک ہے، اللہ کی طرف سے ہے نا یہ سارے انتظامات، تو ہم انتظامات کو استعمال کریں، ان کا فائدہ اٹھائیں اور اللہ کا شکر ادا کریں. اچھا، تو اب جو ہے نا وہ ایک ایک کر کے
इनका जिक्र करते हैं कि अल्ला तज़िरु वाज़िरतु विज़्रा उख़रा व अल्लैस लिल इंसानि इल्ला मा सआ, ये दूसरा पॉइंट है। तो इसमें लिखते हैं कि विज़्र के मानी दरअसल बोझ के हैं, ठीक है। और पहली आयत के मानी ये है कि कोई बोझ उठाने वाला अपने सिवा किसी दूसरे का बोझ नहीं उठाएगा, ठीक है। अच्छा, किसी ने माशाल्लाह लिख भी दिया सुन करके, तो उसको पढ़ लेते हैं ताकि बाकी लोग भी सुन लें इनके इस प्राइवेट मैसेज को, कि आपने जो इनिशियल बात की वो जनरली यंग बच्चे पूछते हैं, इसको किस तरह आंसर करें, प्लीज एक्सप्लेन, इसको किस तरह आंसर करें। तो यही तो इस हाजिज ने थोड़ी देर पहले आपको बताया है कि इस तरह से आंसर करें कि ये अल्लाह ताला का इल्म है, अल्लाह ताला को नॉलेज है कि नेक्स्ट मोमेंट क्या होने वाला है, उसके बाद क्या होने वाला है, उसके बाद क्या होने वाला है। तो भाई क्या होने वाला है इसके अंदर ये बात शामिल है ना कि फलाना शख्स क्या करने वाला है, मैं क्या करने वाला हूं, मैं क्या करने वाली हूं, ये भी तो फ्यूचर नेक्स्ट मोमेंट की इंफॉर्मेशन है ना। तो अल्लाह ताला को इल्म है, लेकिन अल्लाह ताला किसी को फोर्स नहीं करते। नोइंग समथिंग डज नॉट मीन यू आर फोर्सिंग दैट थिंग अपॉन समवन। मिसाल के तौर पर आप अपने बच्चे को जानती हैं ना, ठीक है ना, तो आपको बच्चे के अगले एक्शंस का पता भी होता है कि वो ये काम करेगा, इस सिचुएशन में उसने ये काम करना है, ठीक है ना। तो आपके इल्म में ये होता है बेस्ड ऑन योर नॉलेज अबाउट द किड, लेकिन आप उसको फोर्स करके कह तो नहीं रोती ना ये करो, ये काम करो, ठीक है ना भाई, वो अपने मर्जी से कर रहा है अगरचे के आपके इल्म में है। ये मिसाल सिर्फ इसलिए समझाई जाती है कि किसी बात का इल्म होना उसको फोर्स करने के मुतरादिफ नहीं है कि अल्लाह ताला फोर्स कर रहे होते हैं, ठीक है। ये नौजवान बच्चे जो हैं खुसूसन जो एतराज कर रहे होते हैं ना, वो किस लिए एतराज कर रहे होते हैं कि वो ये तसव्वुर कर रहे होते हैं कि अल्लाह ताला लोगों को फोर्स कर रहे हैं बुरा काम करने के लिए, फोर्स कर रहे हैं, इस वजह से वो एतराज करते हैं, ठीक है। तो अगर आप इस बात को उनके सामने क्लियर कर दें कि नहीं फोर्स नहीं कर रहे हैं, लेकिन अल्लाह ताला के इल्म में है कि क्या होगा, ठीक है, तो फिर इंशाल्लाह उनका ये मसला जो है वो हल हो जाएगा, उनके जहन से ये इश्काल दूर हो जाएगा। किड्स को टाइप्स ऑफ तकदीर के साथ भी समझा सकते हैं। टाइप्स ऑफ तकदीर के साथ तो वैसे हमने अल्हम्दुलिल्लाह जो यूथ क्लास होती है सैटरडे के दिन, तो उसमें बच्चों को समझाया है वो जो तकदीर के जो दो लेवल्स होते हैं, लेकिन इतना आसान नहीं है उसको समझाना, तो हमें भी काफ़ी मुश्किल लगी उसको बात को समझाने की। अल्हम्दुलिल्लाह बहुत सारे बच्चों से ये फीडबैक भी मिला कि उनको, जिससे पता लगा कि उनको समझ में आ गई है ये, ठीक है, तकदीर मुअल्लक और तकदीर मुबरम वाली जो बात थी, लेकिन उसकी तफसील जो है ना वो हर वक्त उसकी जरूरत नहीं पड़ती है, ठीक है ना। तो फिलहाल जो अभी जो बात हो रही है कि तकदीर का मतलब अल्लाह ताला का इल्म है, इसका मतलब ये नहीं है कि अल्लाह ताला किसी को फोर्स कर रहे हैं बुराई करने के ऊपर, ठीक है ना, ये काफी होता है, ठीक है ना, बच्चों के एतराज का जवाब देने के लिए और उनके जहन को क्लियर करने के लिए इतनी तफसील काफी है, ठीक है। फिर अगर बाकी वो मामलात आते हैं कि भाई तकदीर बदल जाती है, क्योंकि हदीसों के अंदर है ना ये कि तकदीर दुआ से बदल जाती है, रिस्क बदल जाता है नेकी करने से या गुनाह करने से रिस्क बदल जाता है, ठीक है, तो अब वहां पे जाकर के फिर इस तफसील की जरूरत पड़ती है कि जब तकदीर में सब कुछ पहले से मौजूद है तो फिर बदल कैसे जाता है, ठीक है ना, तो उस वक्त फिर उस बात को आप एक्सप्लेन कर सकती हैं, लेकिन अदरवाइज इसकी जरूरत ऐसे ही नहीं पड़ती है, ठीक है। अच्छा, तो पढ़ ये रहे थे कि विजर का मतलब होता है बोझ, तो अब बता रहे हैं कि यहाँ पे बोझ से कौन से किस बोझ की बात हो रही है, तो कहते हैं कि बोझ से मुराद गुनाह का बोझ और उसका अजाब है, ठीक है ना, यानी गुनाह कोई फिजिकल चीज तो है नहीं, तो उसका कोई फिजिकल वेट भी नहीं होता, जैसे 10 kg, 12 kg, 30 kg, है ना, ये तो फिजिकल चीजों का फिजिकल वेट होता है। गुनाह क्या है, गुनाह एक रूहानी चीज है, रूहानी दुनिया की चीज है। इसका इस दुनिया के अंदर कोई फिजिकल वजन नहीं होता, कोई बॉडी नहीं होती, ठीक है, लेकिन रूहानी दुनिया के अंदर इसका एक बाकायदा वजन होता है, ठीक है। तो ये जो कॉन्सेप्ट है गुनाह का बोझ वाला, ये रूहानी दुनिया से ताल्लुक रखता है, ठीक है। लेकिन इस कॉन्सेप्ट को समझना जो है वो काफी अहम है हमारे लिए। हम पढ़ के गुजर जाते हैं लेकिन बातों की हकीकत हमारे समझ में नहीं आ रही होती, ठीक है ना, या हम उसको अपनी जिंदगी से रिलेट नहीं कर पा रहे होते कि हम क्या गलती कर रहे हैं। हम समझ की गलती कर रहे होते हैं, हम इल्म की गलती कर रहे होते हैं, अमल की गलती कर रहे होते हैं, लेकिन हम किताबों को पढ़ पढ़ करके अपनी गलतियों की इसलाह नहीं कर पा रहे होते, ठीक है। तो इस वजह से ना इस कॉन्सेप्ट को, गुनाह का बोझ, इसको समझने की कोशिश करें, ठीक है। पिछली क्लास के अंदर अगर आपको याद हो, तो बीच में गैप भी आ गया था, तो वैसे तो रात गई बात गई, लेकिन अभी तो और भी ज्यादा कई दिन गुजर गए तो बात ध्यान से निकल जाती है, इस वजह से आज थोड़ा सा रिपीट कर देगा कि पिछली क्लास में आपको एक बड़ा इंपॉर्टेंट कॉन्सेप्ट बिल्कुल शुरू में समझाया था। वो कॉन्सेप्ट क्या था, अगर किसी को कुछ भी याद हो, एक लफ्ज भी याद हो उसमें से, एक इंपॉर्टेंट कॉन्सेप्ट पिछली क्लास के शुरू में तफसील के साथ मेरे ख्याल में 10-15 मिनट तक आपको समझाया था। वो क्या कॉन्सेप्ट था, कोई एक लफ्ज याद है किसी को? अफराइतल्लज़ी तवल्ला, इस आयत की तफसीर के अंदर था वो। जी बिल्कुल माशाल्लाह, तवज्जो, ठीक है ना, कि हमारे दीन के अंदर तवज्जो बड़ी इंपॉर्टेंट होती है। तवज्जो का लफ्ज वज से निकला, चेहरा, वज कहते हैं चेहरे को। तो आपका चेहरा किस तरफ है, नमाज में आपका चेहरा और आपके सीने का रुख, ये किबले की तरफ होना फर्ज है। अगर नहीं है तो नमाज नहीं होगी, है ना। हालांकि अल्लाह तो हर तरफ है, अल्लाह तो यानी कोई एक डायरेक्शन को थोड़ी अल्लाह ताला की, लेकिन अल्लाह ताला ने डायरेक्शन लाजमी कर दी, किबला फर्ज कर दिया, उसके बगैर नमाज नहीं हो सकती। तो ये तो किबला जो है ये तो एक फिजिकल चीज है, लेकिन एक होता है स्पिरिचुअल डायरेक्शन, ठीक है। तो उसके लिए फिर तवज्जो का कॉन्सेप्ट आपको समझाया था। अच्छा, ये बात थी सिर्फ चेहरे के रुख की, चाहे वो आपका फिजिकल चेहरा हो, चाहे वो आपका रूहानी चेहरा हो। अब यहां पर उसके आगे की बात आ रही है, चेहरे के रुख करने के बाद अब नेक्स्ट स्टेप क्या है। नेक्स्ट स्टेप होता है क्या जी, जिन्हें आप बता दें, जब चेहरे का रुख किसी डायरेक्शन में हो जाता है, अब क्या करना होता है जी, व्हाट इज द नेक्स्ट स्टेप। अच्छा, आपने चले नमाज की तरतीब शुरू कर दी। नहीं नहीं, अभी तो हम जो है ना वो यानी नमाज की बात तो नहीं अभी कर रहे हैं ना, हम तो बड़ी बड़ी एक जनरल बात कर रहे हैं, उमूमी बात कर रहे हैं, ठीक है। तो चेहरे का रुख एक तरफ कर दिया, ठीक है ना, चेहरे का रुख जब रूहानी, चले रूहानी चेहरा जब आपने एक तरफ कर लिया, ठीक है ना, तो नियत कर लिया आपने, नियत उसके अंदर शामिल है, यानी चेहरे यानी रूहानी चेहरे का रुख एक तरफ कर लेना मीन्स कि आपने नियत कर ली है। तो इस वजह से नियत नेक्स्ट स्टेप नहीं है, नियत तो हो चुकी है आपकी, अब क्या है जी, इन्होंने जवाब दिया इनाबत, ठीक है। पिछली क्लास में बताया था कि इनाबत है क्या, इनाबत चेहरे का रुख एक तरफ कर लेना, क्या यही इनाबत है, या इनाबत नेक्स्ट स्टेप है। तो नेक्स्ट स्टेप अगर इनाबत है तो फिर कैसे उसको एक्सप्लेन करेंगे, रुख फेर लेने के बाद की ये चीज है ना। असल में ये आज जो आपसे सवाल कर रहा है ना, उस सवाल के अंदर ही इसका जवाब मौजूद है। अगर आप जरा तवज्जो से सवाल ही सुन लें तो जवाब मौजूद है उसके अंदर। व्हाट इज द नेक्स्ट स्टेप जी, इतनी तो अंग्रेजी सबको आती है। चेहरे का रुख कर लिया, झुकना रुजू। ठीक है, तो ये आपने अल्फाज माशाल्लाह याद रखे, पिछली क्लास में बताया था कि इनाबत का मतलब है अब झुकना आगे की तरफ, है ना। जब आप आगे की तरफ झुकेंगी, थोड़ा सा ज्यादा झुक जाएंगी, अगर रुकू से भी ज्यादा झुक जाए तो फिर क्या होगा, अब अपनी जगह पे खड़ी तो नहीं रह सकती, है ना। जब ज्यादा झुक जाएंगी तो फिर क्या करना होगा, फिर आप जो है ना वो आगे आपको कदम बढ़ाना पड़ेगा भाई, नेक्स्ट स्टेप। स्टेप का लफ्ज इस्तेमाल कर रहा है आज सवाल के अंदर ही। तो अब अगला स्टेप क्या है कि आपको कदम बढ़ाना है, कदम बढ़ाना है, खाली चेहरे का रुख फेर लेना, बड़ा जबरदस्त काम किया आपने। असल काम तो आपने कर लिया, चेहरे का रुख फेर लिया अल्लाह की डायरेक्शन में, लेकिन इसके बाद आगे एक सफर करना है, सफर करना है। सफर करने के लिए क्या करना होता है, कदम बढ़ाना पड़ता है, कदम, राइट। सफर करना है तो भाई कदम बढ़ाना पड़ेगा ना। या गाड़ी के अंदर आप बैठी हैं अगर, तो गाड़ी का स्टेयरिंग मोड़ करके आपने गाड़ी का रुख तो एक मंजिल की तरफ कर लिया, है ना भाई, रुख आपने गाड़ी का फेर लिया स्टेयरिंग घुमा करके। अब उसके बाद गाड़ी क्या मंजिल में पहुंच जाएगी, स्टेयरिंग घुमाने के बाद गाड़ी मंजिल में पहुंच जाएगी? नहीं, जब तक आप एक्सेलेटर के ऊपर, वो जो स्पीड वाली जो चीज होती है पेडल, उसको एक्सेलेटर कहते हैं ना, एक्सेलेटर के ऊपर जब तक आप कदम नहीं बढ़ाएंगी, कदम नहीं दबाएंगी, उस वक्त तक गाड़ी आगे नहीं बढ़ेगी। तो नेक्स्ट स्टेप क्या है, सफर तय करना। अब आपको सफर तय करना है, ठीक है, चेहरे का रुख फेर लेना काफी नहीं है, उसके बाद सफर भी तय करना है। और सफर तय करने के अंदर क्या चीज अहम होती है, वो ये है कि आपके ऊपर बोझ कम से कम होना चाहिए, बोझ कम से कम होना चाहिए। अगर आपके ऊपर बहुत ज्यादा बोझ लदा हुआ है, तो आपने चेहरे का रुख तो कर लिया, लेकिन अभी आप सफर नहीं कर पाएंगे, ठीक है। तो इस वजह से जो है ना, ये जो हम अल्लाह की तरफ सफर करना चाहते हैं, उर्दू वाला सफर, अंग्रेजी वाला नहीं, उर्दू वाला सफर करना चाहते हैं, ठीक है, तो ये कॉन्सेप्ट भी हमारा दीन देता है। सिर्फ तवज्जो का कॉन्सेप्ट नहीं, बल्कि अब सफर का कॉन्सेप्ट। इसी वजह से इसको क्या कहा जाता है, इसके लिए हमारे मशाइख के यहां एक टर्म है, सुलूक। सुलूक कहते हैं सफर को तय करना, सफर को तय करना, सफर को, ठीक है। सलक, सलकुन जो है वो रास्ते को कहते हैं, ठीक है ना। और सुलूक जो है वो, यानी एक्चुअली सुलूक जो है वो रास्ते को कहते हैं। और सालिक का लफ्ज रास्ते को तय करने वाले मुसाफिर के लिए इस्तेमाल होता है। तो अल्लाह ताला की तरफ अब एक सफर करना है आपने, तो सफर के लिए जरूरी है कि अपने आपके अपने ऊपर से बोझों को खत्म किया जाए। ये गुनाह जो है ये बोझ है, रूहानी बोझ, और ये रूहानी सफर को तय नहीं करने देते, ठीक है। या तो बहुत ज्यादा बोझ होगा तो आप हिल ही नहीं सकेंगे अपनी जगह से, आप आगे नहीं बढ़ सकेंगे, या ये कि अगर बोझ कम होगा तो आप आगे तो बढ़ रहे होंगे लेकिन बहुत स्लो स्पीड में बढ़ रहे होंगे, ठीक है। इस वजह से आगे बढ़ने के लिए गुनाहों के बोझ को अपने ऊपर से उतारना शर्त है, लाजिम है, ठीक है ना। ये नहीं हो सकता कि कोई इंसान जो है वो सफर भी तय करना चाह रहा हो और साथ साथ जो है वो बोझों को अपने ऊपर मजीद लादे चला जा रहा हो, जैसा कि हम करते हैं। हमारी जिंदगी क्या है, दीन और दुनिया साथ साथ, ये नारा है ना जो कि हमें अपने जद्दी पुश्ती जनरेशन से, हमें अपने अपने बुजुर्गों से मिला है, अनफॉर्चुनेटली दुनियावी बुजुर्ग जो होते हैं, दीन और दुनिया साथ साथ। तो उसमें दीन और दुनिया साथ साथ का मतलब क्या होता है, शैतान जो है वो प्रेजेंट तो इस तरह कर रहा होता है कि भाई तालीम भी हासिल करनी है, जॉब भी करनी है, और ये भी करना है, वो भी करना है, सब कुछ करना है ना, और साथ साथ जो है वो नमाजें भी पढ़नी है, रोजे भी रखने हैं, जकात भी देनी है, बल्कि जकात की तो खैर नौबत नहीं आती, ज्यादातर नमाजें पढ़नी है और उमरे करने हैं। जिनके पास पैसा ज्यादा होगा तो वो उम्रे करेंगे, हज करेंगे, اور نمازیں پڑھیں گے. یہ ہے ہمارے یہاں دینداری, ٹھیک ہے. لیکن ساتھ ساتھ میوزک بھی خوب مزے سے سنیں گے, ہے نا, حتیٰ کہ کانسرٹس میں بھی جائیں گے, نماز بھی, نماز کا ٹائم ہوا جا کے نماز پڑھ لی اور ساتھ ساتھ پھر واپس میوزک شروع. مکس گیدرنگز کے اندر نمازیں بھی چل رہی ہوں گی, مکس گیدرنگز بھی چل رہی ہوں گی, یعنی بے پردگی, ہے نا, خوش گپیاں بھی چل رہی ہوں گی. نماز کا ٹائم ہوا, دفتر میں جا کر کے نماز پڑھ لی اور پھر واپس آ کر کے دفتر کے اندر جو کالیگز ہیں ان کے ساتھ ہنسی مذاق پھر شروع ہو گیا, حتیٰ کہ بہت کچھ آگے بھی ہو رہا ہوتا ہے, ٹھیک ہے. تو یہ جو کانسیپٹ ہے نا ہمارے یہاں دین اور دنیا ساتھ ساتھ والا, تو دراصل یہ دین اور دنیا ساتھ ساتھ نہیں ہے, یہ ہے عبادت اور گناہ ساتھ ساتھ, ٹھیک ہے نا, عبادت اور گناہ ساتھ ساتھ. تو بھائی یہ اگر سفر والا کانسیپٹ ہمیں سمجھ میں آ جائے نا کہ یہ ایک روحانی سفر ہمیں طے کرنا ہے اور گناہ جو ہے وہ بوجھ ہیں, تو ہم گناہ کر کے اس سفر کو طے نہیں کر سکتے, ٹھیک ہے نا, گناہوں کے ساتھ ساتھ ہم اس سفر کو طے نہیں کر سکتے, پیریڈ, ٹھیک ہے نا, یہ ایک طے شدہ بات ہے, یہ قرآن کا فیصلہ ہے, تم نہیں کر سکتے اس طریقے سے, ٹھیک ہے. تو گناہ کو بوجھ بندہ سمجھے گا نا, تب پھر اس کے بعد یہ دین اور دنیا کے ساتھ ساتھ والے جو نعرے ہیں نا, دھوکے والے جو نعرے ہیں, ان نعروں سے اپنے آپ کو بچائے گا, ٹھیک ہے نا. پھر اس کے بعد کیا کرے گا, پھر اس کے بعد کمانا بند ہو جائے گا اس کا, کھانا پینا ختم ہو جائے گا اس کا, بیوی بچوں کے ساتھ زندگی اس کی ختم ہو جائے گی, ہرگز نہیں, کچھ بھی ختم نہیں ہوگا, بلکہ ہر چیز اس کے پاس رہے گی, برکتوں کے ساتھ رہے گی, اس کے گھر میں بھی برکت رہے گی, اس کے کاروبار میں بھی برکت رہے گی, حتیٰ کہ اس کی جاب کے اندر بھی برکت رہے گی, اس کی ہر چیز کے اندر برکت شامل ہو جائے گی. جب گناہ زندگی سے نکل جاتا ہے تو پھر اس کی دنیا برکتوں والی دنیا بن جاتی ہے, ٹھیک ہے نا. لیکن ہمارا چونکہ گناہوں کا معاملہ ہے, اس وجہ سے بے برکتی والی دنیا ہمارے پاس ہمارے پیچھے لگی ہوئی ہے, ٹھیک ہے. گناہوں کو چھوڑنا اس کے بغیر چارہ نہیں ہے. تو فرمایا کہ وزر سے جو ہے نا, بوجھ سے یہاں پر مراد گناہ کا بوجھ ہے اور اس کا عذاب ہے, بے برکتی عذاب ہے, بے برکتی جس کی وجہ سے دل بھی پریشان اور بچے بھی پریشان اور جو سپاؤس ہے ہمارا یا ہماری, وہ سپاؤس بھی پریشان اور پڑوسی بھی پریشان, یہ سب کیا ہے, یہ عذاب ہے گناہ کا, ٹھیک ہے. تو اس کا عذاب ہے, مطلب یہ ہے کہ قیامت کے روز ایک شخص کا عذاب دوسرے پر نہیں ڈالا جائے گا. اب یہ تو ہم نے آپ کو یعنی بوجھ کا کانسیپٹ سمجھایا نا, اب یہ جو آیت ہے, اس آیت میں اللہ تعالیٰ کیا فرما رہے ہیں کہ ایک شخص کا عذاب دوسرے پر نہیں ڈالا جائے گا, کہ گناہ جو ہے وہ باپ نے کیا تھا سزا اس کے بیٹے کو مل رہی ہوگی, یا گناہ جو ہے وہ بیٹے نے کیا تھا باپ کے سمجھانے کے باوجود بیٹے نے گناہ کیا, تو ایسا نہیں ہوگا کہ بیٹے کو گناہ کا عذاب باپ کے سر کے اوپر ڈال دیا جائے. ہاں باپ نے خود پروموٹ کیا تھا بیٹے کو گناہ کے راستے کے اوپر ڈالا تھا, پھر بیٹا جو گناہ کرے گا تو اس گناہ کا عذاب بیٹے کو بھی ہوگا اور باپ کو بھی ہوگا, بیٹی کو بھی ہوگا اور ماں کو بھی ہوگا, اگر اس ماں نے پروموٹ کیا تھا اس کو, پروجیکٹ کیا تھا اس کے اوپر. لیکن اگر ایسا نہیں تھا تو پھر نہیں ہوگا, ٹھیک ہے. جیسے نوح علیہ السلام کے بیٹے نے جو گناہ کیا تو اس کا عذاب نوح علیہ السلام کو نہیں ہوگا. اچھا, نہ کسی کو اس کا اختیار ہوگا کہ وہ دوسرے کا عذاب اپنے سر لے لے, چاہے کتنی محبت کرتا ہو یا کرتی ہو, دوسرے کا عذاب اپنے سر پہ نہیں لے سکے گا. قرآن کریم کی ایک دوسری آیت میں اس کا بیان اس طرح آیا ہے, وَإِن تَدْعُ مُثْقَلَةٌ إِلَىٰ حِمْلِهَا لَا يُحْمَلْ مِنْهُ شَيْءٌ, یعنی اگر کوئی گناہوں کے بوجھ سے لدا ہوا شخص دوسرے لوگوں سے درخواست کرے گا کہ میرا کچھ بوجھ تم اٹھا لو, تو کسی کی مجال نہیں ہوگی کہ اس کے بوجھ کا کوئی حصہ اٹھا سکے, کسی کی, نبی علیہ الصلوۃ والسلام بھی ایسا نہیں کر سکیں گے, نبی علیہ الصلوۃ والسلام نہیں کر سکیں گے, تو پھر کوئی اور کیسے کر سکتا ہے, کسی کا کوئی شیخ, کسی کا کوئی پیر, کسی کا کوئی مولوی, کسی کا کوئی مجاور, کچھ کوئی نہیں کر سکے گا یہ کام, ٹھیک ہے نا. شفاعت اور دعا اور سفارش یہ بالکل الگ چیز ہیں, بالکل دوسری چیزیں ہیں, ٹھیک ہے نا. شیطان جو ہے نا ان کو مکس اپ کرتا ہے کہ اچھا شفاعت بھی نہیں کر سکیں گے کوئی, نہیں, شفاعت ایک الگ چیز ہے, وہ تو عذاب کے بعد शफात के जरिए से अल्लाह ताला उस अजाब को उस शख्स पर से हल्का कर देंगे। ये कोई थोड़ी होगा कि उसका अजाब जो है वो मैं अपने सर ले लूंगा या कोई अपने सर ले लेगा, ये तो अलग अलग बातें हैं ना। ठीक है, तो कोई भी किसी के गुनाह का बोझ नहीं उठा सकेगा। ठीक है, अच्छा आगे लिखते हैं कि एक के गुनाह में दूसरा नहीं पकड़ा जाएगा। इस आयत में उस शख्स के ख्याल की भी तर्दीद हो गई जिसका जिक्र शान नुजूल में आया है, यानी उस वाक़े में जिस वाक़े के बाद ये आयत नाजिल हुई थी कि वो मुसलमान हो गया था या होने वाला था, तो उसके साथी ने मलामत की और उसकी जमानत ली कि क़यामत में तुझ पर कोई अजाब हुआ तो वो मैं अपने सर पर लेकर तुझे बचा दूंगा। इस आयत से मालूम हुआ कि ऐसे मामले का अल्लाह के यहाँ कोई इम्कान नहीं है कि किसी के गुनाह में किसी दूसरे को पकड़ लिया जाए। ठीक है ना, ये तो दुनिया की पुलिस के यहाँ ऐसा होता है कि गुनाह किसी ने किया पकड़ के किसी और को ले गए। और एक हदीस में ये आया है कि जिस मियत पर उसके घर वाले नाजायज नोहा व बुका करते हैं तो उनके इस फेल से मियत को अजाब होता है। अब ये हदीस बिल्कुल सही हदीस मौजूद है, हत्ता कि जो आप किताब पढ़ रही है ज़ादुल तालमीन उसमें भी हजरत ने इसको नकल किया है इस हदीस को। ठीक है, कमा वुरिदा फिस सहीहैन अन इब्ने उमर रज़ियल्लाहु, यानी इब्ने उमर रज़ियल्लाहु ने ये हदीस आप सल्लल्लाहु अलैहि वसल्लम से रवायत करी और ये सहीहैन में दर्ज है, यानी बुखारी शरीफ में भी है और मुस्लिम शरीफ में भी है। तो इस हदीस की ऑथेंटिसिटी के ऊपर किसी किस्म का कोई डाउट नहीं किया जा सकता। ठीक है ना, लेकिन अब आयत कुछ और कह रही है, हदीस कुछ और कह रही है। हदीस कह रही है यानी नबी अलैहिस्सलाम का क्या कौल है कि जब शख्स मर गया, ठीक है ना, अब मरने के बाद तो वो किसी को कुछ नहीं कह सकता, वो तो किसी को रोक भी नहीं सकता, किसी को कुछ बोल भी नहीं सकता। ठीक है ना, अब वो तो पड़ा हुआ है अपनी कब्र के अंदर या अपने अपनी मियत के अंदर वो पड़ा हुआ है। ठीक है ना, उसके मरने के ऊपर उसके दूसरे जो जो रिश्तेदार हैं वो रो पीट रहे हैं, वो शोर मचा रहे हैं, नोहा कर रहे हैं, बुका कर रहे हैं, तो भाई वो तो कुछ नहीं कर सकता ना अब। लेकिन नबी सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं कि इनके नोहा का अजाब उसको होगा, है ना। तो देखें कितना कॉन्ट्रडिक्टरी स्टेटमेंट लगता है ना ये, इसी को कहते हैं तआरुज, तआरुज। ठीक है ना, यानी कॉन्ट्रडिक्शन है इन दोनों बातों के अंदर, आयत कुछ कह रही है, हदीस कुछ और कह रही है। ठीक है, तो इल्म की जरूरत पड़ती है इस किस्म के जो अपेरेंट तआरुज होते हैं, ठीक है ना, जाहिरी तआरुज होते हैं, इनको एक्सप्लेन करने के लिए इल्म की जरूरत पड़ती है। ठीक है ना, तो ये इल्म जो होता है ना वो बहुत गहरे मुताले के बाद और बहुत गहरे यानी प्रोसेस के थ्रू गुजरने के बाद फिर ये इल्म हासिल होता है। इस इल्म को क्या कहते हैं, इस इल्म को फकाहत कहते हैं, फकाहत समझ। ठीक है, तो अब हजरत ने, क्योंकि हजरत तो बहुत बड़े फकीह हैं माशाल्लाह हमारे दौर के, तो उन्होंने फिर इसको एक्सप्लेन किया कि ये उस शख्स के बारे में है जो खुद भी मियत पर नोहा खानी गरिया वजारी का आदी हो, यानी जब अपनी जिंदगी में ये लोगों दूसरों के ऊपर जो है वो गरिया जारी वगैरह किया करता था, या जिसने अपने वारिसों को इसकी वसीयत की हो कि मेरे बाद नोहा व बुका का इंतजाम किया जाए। अब हमारे दौर के अंदर हमारे इधर पढ़े लिखे मुआशरे के अंदर ही बड़ी अजीब सी बात लगती है कि कोई मरने के बाद कहे कि मेरे ऊपर तुम रोना, जोर जोर से रोना, हमें बड़ा अजीब सा लगता है, लेकिन ये होता है, आज भी कुछ जगहों पर होता है और पहले भी बहुत होता था। क्यों होता था भाई, कोई क्यों, क्यों मतलब वो तो मर गया, वो क्यों कह करके जा रहा है कि मेरे ऊपर तुम नवाखानी करना। वजह क्या बनती है इसकी, वजह ये होती है कि जितना वो जहन में ये बात होती है कि भाई मेरे मरने के बाद जितना लोग रोएंगे ना तो उतना फिर देखने वालों को ये फील होगा कि देखो कितना अच्छा आदमी था, कितना यानी बड़ा आदमी था और कितना फायदेमंद आदमी था कि इसके जाने के बाद देखो कितने लोगों को अफसोस हो रहा है और कितना इसके ऊपर जो है वो यानी नोहा किया जा रहा है। ठीक है ना, तो लोग मुझे फिर यानी बड़ा समझेंगे, लोगों को मेरे ऊपर रोता देख करके मेरी इज्जत होगी। ठीक है, तो इस किस्म के बातिल ख्यालात की वजह से जो है वो लोग बाकायदा वसीयत करके जाते थे। ठीक है ना, नसीहत अपने रिश्तेदारों को करके जाते थे कि बड़ा इंतजाम करना, जैसे कहते हैं ना ढोल धमाका करना, तो वो ढोल धमाके की दूसरी शक्ल क्या है, नोहा वुका करना। ठीक है, अब ये जो शिया करते हैं हजरत हुसैन रज़ियल्लाहु अन्हु के ऊपर नोहा करते हैं मुहर्रम की 9-10 सारी तारीखों में, تو کیا ان کی ان کے نوحہ کا عذاب حسین اللہ تعالیٰ کو نعوذ باللہ ہو رہا ہوتا ہے؟ ہرگز نہیں ہو رہا ہوتا. اس لیے کہ حسین رضی اللہ تعالیٰ عنہ جو ہیں, سیدنا حسین رضی اللہ تعالیٰ عنہ, انہوں نے اس قسم کی نہ تو کبھی اپنی زندگی میں کوئی اس قسم کی کوئی بات کری جس سے کہ لوگوں کو یہ ترغیب ملتی کہ اچھا یہ بھی کرتے ہیں تو ہمیں بھی کرنا چاہیے, ان کی سنت پہ عمل کرنا, ہے نا, یا یہ کہ وہ نہ تو وصیت کر کے کہے کسی کو. تو یہ جو کرتے ہیں تو اس کا عذاب انہی کو ہوگا جو کرتے ہیں, ٹھیک ہے. اس صورت میں اس پر عذاب, یعنی اگر کوئی ایسی وصیت کر کے گیا ہو تو پھر اس صورت میں اس پر عذاب خود اس کے اپنے عمل کا ہوا نا, کہ کیوں ایسی وصیت کر کے گیا تھا, دوسروں کے عمل کا اس کو عذاب نہیں ہوگا, ٹھیک ہے. تو نبی علیہ الصلوۃ والسلام نے جو بات فرمائی وہ اس کا مطلب یہی ہے کہ چونکہ یہ ایسی حرکتیں کیا کرتا تھا اپنی زندگی کے اندر کہ لوگوں کے مرنے کے اوپر نوحہ و بکا کیا کرتا تھا, تو اب اس کے مرنے کے بعد بھی اس کا جو بد عمل ہے اس کا اثر جاری رہے گا اور اس کو اس کا گناہ ملتا رہے گا مرنے کے بعد بھی. تو بھائی نام اعمال اگر بند ہو گیا, جو کہ ایک حدیث میں سے یہ بھی ثابت ہے کہ نام اعمال بند ہو گیا, تو پھر یہ کیسے ہوگا؟ تو یہ ایسے ہی ہوگا نا کہ بھائی نام اعمال کے اندر اس کے اعمال جو ڈائریکٹ اعمال ہے, یعنی ابھی جو کر رہا ہے بندہ, اس کا عذاب وہ والا سلسلہ بند ہو گیا, لیکن جو وہ عذاب جاریہ کا سلسلہ جاری کر چکا ہے وہ بند نہیں ہوا. مثال کے طور پر کسی نے اپنے گھر کے اندر ٹی وی لا کر کے رکھ دیا, اب یہ بندہ تو مر گیا لیکن اس کا لایا ہوا ٹی وی جو ہے وہ اس کی اولادیں بھی دیکھتی ہے, اس کی بیوی بھی دیکھتی ہے, اس کے جو ہے گھر میں آنے والے مہمان بھی دیکھتے ہیں. یہ مر گیا لیکن اس کی ٹی وی کی وجہ سے جو عذاب کا سلسلہ جاری, گناہ کا سلسلہ جاری ہوا ہے, وہ ہے اس سلسلے کا عذاب اس کو بھی پڑ رہا ہے, جس کو کہتے ہیں نا فری کا. یہ تو کچھ کر بھی نہیں رہا اپنے قبر کے اندر, یہ کوئی تھوڑی ٹی وی دیکھ رہا ہے, یہ کوئی تھوڑی میوزک سن رہا ہے, یہ کوئی تھوڑی بدنظری کر رہا ہے ٹی وی کے اوپر دیکھ کر کے, یہ تو کچھ بھی نہیں کر رہا, یہ تو قبر میں کے اندر بیٹھا ہوا ہے, لیکن کر کے چلا گیا نا یہ حرکت, مل رہا ہے اس کو سارا کا سارا, ٹھیک ہے. ہمارے کام تصور تو کریں کہ ہمارے ہاں یہ کتنا ہوتا ہے, ٹھیک ہے نا. ٹی وی تو یعنی جیسے بیوی کسی کے لیے لازمی ہوتی ہے, اس طرح سے ہم نے ٹی وی کو لازمی بنا لیا ہے, ٹھیک ہے نا. تو اب جب ہم قبر میں چلے گئے یا ہمارا کوئی بڑا قبر میں چلا گیا جس نے کہ ہمارے گھر میں لا کے ٹی وی رکھی تھی, اب اس کو لڈو کھلائے جا رہے ہیں قبر کے اندر, ہاں بھائی کتنا اچھا کام کر کے گئے ہیں آپ پیچھے, ہے نا, اپنے گھر والوں کی انٹرٹینمنٹ کے لیے آپ نے کتنا اچھا انتظام کیا ہوا ہے, تو اب آپ کو جو ہے وہ ہم جنت کی فضائیں کھلاتے ہیں, سناتے ہیں, جنت کی خوشبوئیں سنگاتے ہیں ہم آپ کو قبر کے اندر, یہ تیر مارنے کے نتیجے میں, ہے نا. تو بھائی کچھ کریں نا آپ, کسی کا کوئی رشتہ اگر اس قسم کی حرکت کر کے چلا گیا, آپ کے والد محترم اس دنیا سے چلے گئے آپ کو ٹی وی کا تحفہ دینے کے بعد, تو بھائی اب ان کے مغفرت کے لیے کچھ کریں. پہلی بات تو مغفرت کے لیے مٹھائی بانٹنے سے مغفرت نہیں ہوگی ان کی, کیا کیسے مغفرت ہوگی اگر آپ کے والد محترم گھر میں ٹی وی کا تحفہ دے کر کے دنیا سے چلے گئے ہیں, اب آپ کو ان کے اوپر جو عذاب کا سلسلہ ہے اس ٹی وی کی وجہ سے اس کو بند کروانا ہے, پہلا کام کیا کرنا پڑے گا آپ بتائیں, پہلا کام کیا کرنا ہوگا؟ صدقے دینے ہوں گے, نمازیں پڑھنی ہوں گی, تلاوت کر کے ان کو بخشنا ہوگا, کیا کرنا ہوگا یہ بتائیں. حول ولا قوۃ الا باللہ, اللہ عقل و سمجھ عطا فرمائے. جی ٹی وی ہٹانا ہوگا, سب سے پہلے ٹی وی کو ختم کرنا ہوگا. Exactly. ٹی وی ختم کیے بغیر کچھ نہیں ہو سکتا, دعائیں کرنے سے ان کا عذاب نہیں ختم ہوگا, تلاوتیں کر کر کے بخشنے سے ان کا عذاب نہیں ختم ہوگا, صدقہ خیرات کرنے سے ان کا عذاب نہیں ختم ہوگا, جب تک ٹی وی کو نہیں ہٹایا جائے گا. ٹھیک ہے, کسی نے ڈائریکٹ میسج میں ایک سوال لکھا تھا, اس کو پڑھ لیتے ہیں. اگر کوئی وصیت کرے کہ مرنے کے بعد میرا قل اینڈ چالیسواں کرنا اور ختم دلوانا, یہ بھی اسی حکم میں آئے گا؟ चालीसवां करना और खत्म दिलवाना वगैरह जो है, देखें नौहा व बुका एक अलग फेल है, और ठीक है ना, चालीसवां कुल खत्म ये अलग फेल है, ठीक है ना। तो एग्जैक्टली सेम हुक्म तो नहीं हो सकता इन दोनों का, ठीक है ना। लेकिन ये क्या चीज है, इनमें भी जो बिदतें हैं, जैसे चालीसवां बिदत है, ये कुल का तो अल्हम्दुलिल्लाह मुझे पता ही नहीं है कि कुल से आपका मतलब क्या होता है, ठीक है ना। वो लोग सुना तो बहुत है, हम भी बचपन से कुल और खत्म ये सारे, खत्म तो खैर खत्म कुरान की अगर मीनिंग में है तो वो भी जो है वो यानी हमारे मशायख मना करते हैं खत्म, यानी जिसको कुरान खुआनी वाली चीज कहा जाता है, ठीक है। लेकिन कुरान खुआनी जो है अल्हम्दुलिल्लाह हम नहीं करेंगे, हम नहीं करते, ठीक है ना। हमारे मशायख ने मना किया है, हजरत थानवी रहमतुल्लाह ने इसके खिलाफ लिखा है, हम नहीं करेंगे। लेकिन अगर कोई कर रहा है तो खत्म यानी कुरान का खत्म करना ये उस दर्जे का गुनाह तो नहीं कराएगा ना जिस दर्जे का जो है वो दूसरी गुनाह हो रहे हैं, क्योंकि इसके अंदर कुछ उलमा का इख्तिलाफ भी है, इल्मी इख्तिलाफ भी है, ठीक है। तो हर चीज का अपना एक लेवल होता है, हर चीज का अपना एक 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 इंटेंसिटी होती है, ठीक है। तो इस वजह से चालीसवां तो बहुत अच्छी खासी जो है वो बड़ी बिदत की शक्ल नजर आती है उसके अंदर। खत्म के अंदर भी जो है वो जो खराफात शामिल हो जाती हैं, उन खराफात की वजह से वो भी अच्छा खासा जो है वो गुनाह का काम बन जाता है, कुरान की बेहरमती भी और बेअज़ती भी उसमें शामिल हो जाती है, ठीक है। तो लेकिन कॉन्सेप्ट यही है कि आपने बिदतों का की वसीयत करके चले गए, ठीक है ना। तो अब ये बिदतें अगर हो रही हैं जिनकी वजह से फिर उनके अंदर गुनाह भी शामिल हो रहे हैं, तो भाई आप को फिर उसका कुछ ना कुछ तो भुगतना पड़ेगा ना, क्यों करके गए उसकी हरकतें, ठीक है ना। आपको चाहिए था कि आप उलमा से पूछते कि जी मरने के बाद जो है वो क्या क्या चीजें होनी चाहिए जो सुन्नत से साबित है, और उनकी आप घर के अंदर तरवीज और इशाअत करते अपने खानदान वालों को, उसकी वसीयत करके जाते, ये तो आपने किया नहीं। उल्टी सीधी जो है ना वो रिवायती और जो जो बनाई हुई है रसूमात, उन रसूमात की आप वसीयत करके चले गए। तो इसके अंदर गलती क्या है, इल्म ना हासिल करना और बिदतों को जो है वो अपने घरों के अंदर राइज रखना, तो जाहिर है फिर उसके ऊपर आपको लड्डू तो नहीं मिलेंगे ना बनने के बाद, ठीक है। लेकिन हर चीज का अपना एक अलग अलग दर्जा होता है। टीवी अलग करना मीन्स तोड़ देना होगा, या फिर वो टीवी को बेच के पैसे को किसी गरीब को दे सकते हैं। देखें एक तो उसूल है कि जो चीज अपने लिए पसंद करते हो वही दूसरे के लिए पसंद करो, ठीक है ना, और जो चीज अपने लिए पसंद नहीं करते वो दूसरे के लिए भी पसंद ना करो, ठीक है ना। तो भाई टीवी को जब अपने लिए पसंद नहीं करते तो अब आप किसी दूसरे के मत्थे क्यों उसको मार रहे हैं कि वो फिर उससे गुनाह कमाए, ठीक है। तो तोड़ दें अगर तोड़ सकते हैं, इतनी हिम्मत है तोड़ने की, हर एक में इतनी हिम्मत को थोड़ी होती है कि उसके फायदे उसके बाद फिर उसका जो कांच है वो भी तो बिखरेगा ना, उसको भी तो सफाई करनी पड़ेगी, और फिर आपको शायद हो सकता है वो किसी साइकेट्रिक हॉस्पिटल में भी कुछ देर के लिए एडमिट करवा दें कि इन्होंने तो टीवी तोड़ दी, ठीक है। तो इस वजह से टीवी को तोड़ने का मतलब ये होगा कि उसको जो है वो या तो बिल्कुल बंद करके जो है ना वो उसको उसको खराब कर दें, डिसेबल कर दें कि वो ऑपरेट ना हो सके, ठीक है, या उसको जो है वो कहीं ऐसी जगह बंद कर दें जहां पे कोई उसको एक्सेस ना कर सके। थोड़े दिन में वैसे ही वो ऑब्सोल्यूट हो जाएगी, यानी इतना कदीम हो जाएगी कि फिर किसी को जो है ना वो ये नहीं होगी कि अच्छा उसको दोबारा से स्टोर रूम से निकालें और फिर उसको जो है वो झाड़ पहुंच करके फिर उसके बाद उसको इस्तेमाल करें, ठीक है। तो बेसिकली आप उसको ऐसे यानी हटाएं कि दूसरा भी उसको इस्तेमाल ना कर सके, ये है मकसद, ठीक है। अब यहाँ पर एक बहुत अहम बात, ठीक है, वो हम पिछली भी क्लासों के अंदर समझा चुके हैं और दोबारा भी किसी ने एक्चुअली सवाल भी भेजा हुआ है तो हमको भी फायदा हो जाए, वो ये है कि टीवी का मतलब क्या होता है, ठीक है। टीवी, मैं जिस टीवी की बात कर रहा हूं ना, ये वो टीवी है जो कि हमारे बचपन में होता था, बल्कि लड़कपन में भी होता था। टीवी क्या चीज होती थी, टीवी एक स्क्रीन का नाम होता था, ठीक है, जिसके पीछे कनेक्शन जो है ना वो एक चैनल के साथ होता था, एक टीवी स्टेशन के साथ पीछे कनेक्शन होता था, ठीक है। अब जब आप उस टीवी को ऑन करते थे तो उस टीवी के अंदर जो है ना वही चीज आ रही होती थी जो कि उस टीवी चैनल से ब्रॉडकास्ट हो रही होती थी, ठीक है। अच्छा, इसकी फिर एक थोड़ी सी और मॉडर्न शक्ल आ गई, कुछ और तब्दीली क्या आई हमारे अपने लड़कपन के अंदर ही, इस टीवी का कनेक्शन जो है वो टीवी चैनल के साथ साथ वीसीआर के साथ भी होना शुरू हो गया, ठीक है ना, फिर वो सीडी प्लेयर की शक्ल अख्तियार कर गया। लेकिन इन सारी चीजों में क्या होता था, फिल्में होती थी, ड्रामे होते थे, म्यूजिक कॉन्सर्ट्स होते थे, ये सारी चीजें होती थी, ठीक है ना। तो टीवी इस किस चीज को कहते हैं कि जिसकी ऊपर जो है ना आप जब उसको ऑन कर दें तो फिर वो एक गलत चीज से उसका कनेक्शन बन जाए, ठीक है ना। अब आप उसको कुछ कर नहीं सकते, पीछे से जो आ रहा है वो आपने देखना है, ठीक है। लेकिन इस वक्त जो टीवी है, इस वक्त जिसको के आमतौर पर लोग टीवी समझते हैं, लेकिन वो टीवी नहीं है, जरूरी जरूरी नहीं है कि वो टीवी हो, वो क्या है, स्क्रीन, प्योर स्क्रीन, ठीक है ना, जो अभी आपके सामने भी है, ये जो आप क्लास ले रही हैं, ये कैसे ले रही हैं, सामने आपके एक स्क्रीन है तो क्लास ले रही है ना, अगर ये स्क्रीन ना हो तो आप क्लास नहीं ले सकें, चाहे वो फोन की शक्ल में, फोन भी तो एक स्क्रीन है, राइट, लैपटॉप भी एक स्क्रीन है, डेस्कटॉप कंप्यूटर ये भी एक स्क्रीन है, तो क्या ये टीवी है जिसकी कि हम अभी तक बात कर रहे थे, नहीं ये टीवी नहीं है, ये एक फकत एक स्क्रीन है, और इस स्क्रीन के ऊपर आपको एक दर्जे का कंट्रोल हासिल है, आप इस स्क्रीन को सिर्फ क्लास लेने के लिए भी इस्तेमाल कर सकती हैं, ठीक है ना, सिर्फ जो है वो कुरान पढ़ने के लिए भी इस्तेमाल कर सकती हैं, सिर्फ तफसीर के लिए भी इस्तेमाल कर सकती हैं, ठीक है ना। अगर आप इसको पीछे चैनल से कनेक्ट ना करें, किसी क्या कहते हैं वो नेटफ्लिक्स चैनल, बड़ा नाम सुना है ये मूवीज का चैनल होता है, आप नेटफ्लिक्स की सब्सक्रिप्शन ना लें, आप यूट्यूब के चैनल्स को सब्सक्राइब ना करें, तो फिर ये स्क्रीन जो है ये टीवी नहीं बनेगी, ठीक है ना, आप इसको फकत स्क्रीन रहने दें, आप इसको टीवी की शक्ल, टीवी की सूरत ना बनाएं, ठीक है। तो किसी ने सवाल किया था कि जी मेरे घर में एक बड़ा सा टीवी है, तो अब मैंने ना जब से माशाल्लाह उनको कुछ समझ में आई है, क्लासेस वगैरह ले रही हैं और रابطे में रहती हैं, पूछती रहती हैं चीजें, तो अब उन्होंने क्या किया, माशाल्लाह उन्होंने टीवी को उठा करके जो है ना वो अपने बिस्तर के नीचे छुपा दिया, यानी वो स्क्रीन को उठा करके बिस्तर के नीचे छुपा दिया, अब वो ये परेशान है कि मैं क्या करूं उसके साथ, उसको फेंकूं कैसे, इसको तोड़ूं कैसे, ठीक है ना। तो इस आदेश ने उनको यही जवाब देना था कि इसको आप फकत स्क्रीन रहने दें, इसको आप फेंके नहीं, इसको आप तोड़े नहीं, बल्कि इसको फकत स्क्रीन रहने दें, इसके पीछे जो सब्सक्रिप्शंस आपने ली हुई थी ना नेटफ्लिक्स की या किसी और टीवी चैनल की या किसी यानी डिश चैनल की, वो खत्म कर दें आप, ठीक है, लेकिन इसको आप अभी तोड़े नहीं, हो सकता है ये आपको फायदा दे जाए, कैसे फायदा दे जाए, देखिए आपको एक तरीका बताते हैं कैसे ये फायदा दे सकती है। आजकल दुनिया के अंदर बहुत सारे बच्चे जो हैं वो ऑनलाइन क्लासेस ले रहे हैं, है ना, सऊदी अरब, मिडिल ईस्ट के अंदर तो स्कूल बिल्कुल ही बंद है, तो यहां पर तो फकत ऑनलाइन क्लासेस हो रही हैं। पाकिस्तान के अंदर सुना है कि वो उन्होंने कुछ मिक्स एंड मैच बनाया हुआ है, कुछ जो है वो स्कूल जा करके, कुछ जो है वो घर से ऑनलाइन, ठीक है। अब आपका बच्चा जो ऑनलाइन क्लासेस ले रहा है, ठीक है ना, तो उसको तो कंप्यूटर स्क्रीन के ऊपर बैठना है ना, क्लास लेनी है ना उसके जरिए से। अच्छा, ये ऑनलाइन क्लास फकत स्कूल वाले नहीं, कारी साहब वो भी घर नहीं आ सकते, उनसे भी ऑनलाइन क्लास हो रही है, आलिम कोर्स, आलिमा कोर्स, वो भी ऑनलाइन क्लास हो रही है, हर चीज के लिए आपको स्क्रीन चाहिए, है कि नहीं, ठीक है। अब अगर वो स्क्रीन छोटी होगी तो शैतान के लिए बहुत आसान है कि आपके बच्चे के दिल में ये ख्याल डाले कि चलो चुपके से कुछ और चीज देख लेता हूं, है ना, कोई कुछ भी देख सकता है, वो कोई लिमिट ही नहीं है इसकी, क्या क्या देख सकता है वो बच्चा या बच्ची, है ना। लेकिन अगर वो स्क्रीन बड़ी होगी, है ना, तो आसान नहीं होगा उसके लिए कि वो छुप करके कोई चीज देख सके, इसलिए कि आपको भी नजर आ जाएगा, है ना, इसी वजह से इवन अगर छोटी स्क्रीन भी है तो उसको बच्चों को ऐसे बिठाएं कि उसकी स्क्रीन छुपी भी ना हो, कोई भी गुजरता हुआ शख्स आसानी से देख सकता हो कि वो क्या कर रहा है स्क्रीन के ऊपर। हरगिज हरगिज बच्चे को स्क्रीन छुपा करके बैठने की इजाजत ना दें, उसकी पीठ आपकी तरफ हो लेकिन स्क्रीन आपको नजर आ रही हो, ठीक है ना। और अगर ये स्क्रीन बड़ी हो जाएगी तो और भी ज्यादा उसके लिए मुश्किल हो जाएगा, बल्कि उसके लिए क्या मुश्किल हो जाएगा, गुनाह करना, शैतान के लिए मुश्किल हो जाएगा उसको गुनाह करवाना, उससे गुनाह करवाना, ठीक है। तो ये बात समझ लें टीवी जो है ना इस दौर के अंदर फकत स्क्रीन का नाम नहीं है बल्कि उन सब्सक्रिप्शंस का नाम है जो कि पीछे आपने करी हुई है, जहां से कि फिर ये सारी खराफात और गलाजत जो है आएगी आपके स्क्रीन के ऊपर। ठीक है, अच्छा टीवी अलग करना तो हो गया। और शेख साहब जो लोग ये इंतकाल के तीसरे दिन खत्म करते हैं बड़े एहतमाम से, उसका भी यही हुक्म है जी? ये तीसरे दिन ये 3 दिन तक सोग की तो इजाजत है। सोग से मुराद के हाँ आप जो है वो मोड में रहें कि जी हाँ किसी का इंतकाल हुआ है, लोग आए मुलाकात करने के लिए आए वगैरह। लेकिन ये जो हमने उसके अंदर जो इवेंट्स डाल दिए हैं ना कि इस तरीके से खाना होगा फिर उसके बाद जो है वो ख़त्म के लिए लोग इकट्ठे होंगे, ये सारी चीज़ें जो है वो बिदात के अंदर आ जाती हैं। ठीक है, आई डिसाइडेड टू गिव माई टी वी टू माई सन टू ओपन इट एंड डू हिज एक्सपेरिमेंट्स ऑन इट टू एक्सप्लोर इट। You decided, माशाल्लाह, अल्लाह फिर आपके इस डिसीजन के अंदर जो है वो खैर डाल दे और शर से उसको बचा ले, क्योंकि आपके इस डिसीजन से जो है ना वो भाई आपको मॉनिटर करना है। ठीक है ना, आप ये प्लीज ये इस किस्म की जो खराफात है ना जो कि काफिरों ने हमारे दिलों के अंदर डाल दी हैं कि बच्चे को सब कुछ पता होना चाहिए, तो नाउज़बिल्ला वो पैदाइश के जो पूरे के पूरे प्रोसेस होता है ना, कैसे बच्चा जो है वो बनता है फिर पैदा होता है फिर कैसे वो बाहर निकलता है, वो कहते हैं कि ये सब कुछ पता होना चाहिए। आजकल स्कूल्स के अंदर मुसलमान मुल्कों के काफिर मुल्कों के स्कूलों में तो ये यानी दहाइयों से ये बातें पढ़ाई जा रही हैं और दिखाई जा रही हैं। मुसलमान मुल्कों के अंदर ये सारी चीजें जो है वो स्कूल के अंदर क्लास के अंदर बच्चियों को पढ़ाई जा रही हैं। अभी चंद दिन पहले इस आज उसको किसी ने बताया कि उसकी बेटी की क्लास के अंदर ये बातें पढ़ाई गई हैं, पूरा का पूरा प्रोसेस। ठीक है, तो ये शैतान ने जो है ना वो नाउज़ बिल्ला हम लोगों को कुछ इस किस्म की क्या क्या चीज़ें बस पढ़ा दी हैं कि बस सब कुछ बता दो बच्चों को सब कुछ वो, ताकि वो खुद से सीखें, खुद से जो है वो सही गलत का फैसला करें, खुद से सही गलत का फैसला। आप ये कहना चाह रहे हैं ना कि नबी की कोई ज़रूरत ही नहीं है, मैं अपनी अकल से मेरा बच्चा अपनी अकल से सही गलत का फैसला करेगा, तो नबी की क्या जरूरत थी फिर, कुरान की क्या जरूरत थी सही गलत डिफाइन करने के लिए? कोई जरूरत है रह गई फिर उसके बाद कुरान की जरूरत रह गई किसी को है? जब खुद से जो है वो एक्सप्लोर कर करके, तो नहीं ऐसा नहीं कर सकते हम। अपने बच्चों को एक्सपोजर देना जो है ना, ये जो एक्सपोजर देने की जो एक टर्म ईजाद हुई है ना, इसका ताल्लुक दीन इस्लाम के साथ नहीं है। ठीक है, तो प्लीज अपने बच्चों को एक्सपोजर देने के अंदर पहले सोच लें, पहले गौर कर लें कि आप किस चीज का एक्सपोजर दे रहे हैं, क्या इससे फायदा होगा या इससे नुकसान होगा। ठीक है, अपने तौर पे इस तरह के डिसीजन जो करते हैं ना, फिर उसको भुगतना भी खुद ही पड़ना पड़ता है, बहुत बुरी इसके फिर अंजाम होते हैं। प्लीज पूछ लिया करें बातों को, बच्चों को बिठा दिया चीजों के सामने और उसके बाद खुद ही देखना, खुद ही एक्सप्लोर करना शुरू हो गया। नहीं ऐसे नहीं कर सकते, आपको नहीं पता, आपको लगता है बिल्कुल भी अंदाजा नहीं है कि टीवी के ऊपर और इंटरनेट के ऊपर क्या क्या चीजें मौजूद हैं। या जिस तफसीर क्लास के अंदर ही पता नहीं दीन एसेंशियल्स की थी या दूसरी तफसीर क्लास थी, बता चुका है कि इंटरनेट के ऊपर ऐसी ऐसी चीजें मौजूद हैं कि एक लम्हे में ईमान खत्म हो जाता है, एक लम्हा। यानी उस बात को आप सुने या उस बात को आप पढ़ें जो कि इंटरनेट के ऊपर मौजूद है, देन यू कैन नॉट कंटिन्यू टू बी ए बिलीवर। ये आपके लिए मुमकिन ही नहीं होगा उसके बाद कि उसके बाद भी आपका ईमान सलामत रहे, आपका ईमान उसके बाद खत्म हो जाएगा, क्योंकि ऐसे ऐसे बातें इन लोगों ने लिख करके लगाई हुई हैं अल्लाह के खिलाफ, दीन के खिलाफ, नबी के खिलाफ, कुरान के खिलाफ, ऐसे ऐसे आर्ग्यूमेंट्स, ऐसे ऐसी मंतकी बातें जिनका के हम तसव्वुर नहीं कर सकते। एक क्लिक से वो चीज सामने खुल जाती है और फिर उसको पढ़ने के बाद या सुनने के बाद खत्म, बस फिर बंदा काफिर है। आप चाहती हैं कि आपका बच्चा काफिर हो जाए, कुफर की हालत में जिंदगी गुजारे और कुफर के ऊपर उसको मौत आए, क्या ये चाहते हैं हम? क्या हमें अंदाजा है कुछ कि हम कर क्या रहे हैं? ठीक है, तो कुछ अल्लाह ताला से दुआ मांगे, अल्लाह ताला अकल सलीम अता फरमा दे, ठीक है, वरना ईमान गया तो फिर कुछ भी नहीं बचेगा। What about in the situation that there are old photos, videotapes, grandparents, parents-in-law, etc., family members who have passed away and you don't have the authority to discard them? Jis cheez ki aapke paas authority nahi hai na, to Allah Ta'ala uska aapse hisab nahi lenge. Allah Ta'ala ka hisab un cheezon par hota hai jinki hamare paas authority ho. To jinke paas hai authority, unko aap kuch samjhane bujhane ki koshish kar sakte hain, lekin bas isse zyada aapki zimmedari nahi banti. Physical open it as he is fond of machine. Physically open it. چلیں آپ کے سوال اب تو خیر آپ نے کچھ اور بول دیا ہے لیکن چلیں آپ کے سوال کے بہانے دوسروں کو کچھ سننے کو مل گیا اگر کوئی اس قسم کی غلطی کر رہا ہے. بہت سارے لوگ کر رہے ہیں, جیسے کہ آپ کو بتایا نا کہ اسکولوں کے اندر جو ہے وہ یہ ساری چیزیں ایکسپوجر دیا جا رہا ہے لڑکوں کو بھی لڑکیوں کو بھی. سکس گریڈ, میرے بھائی ڈاکٹر ہیں, ٹھیک ہے, تو انہوں نے بتایا کہ ان کے بیٹے کی سکس گریڈ کی کتاب کے اندر وہ تفصیلات موجود ہیں, ہیومن باڈی, ہیومن اناٹمی, ہیومن ریپروڈکشن سسٹمز کی وہ تفصیلات موجود ہیں جو کہ انہوں نے ڈاکٹر بنتے ہوئے پڑھی تھی, میڈیکل ڈاکٹر بنتے ہوئے میڈیکل کالج کے اندر پڑھی تھی, ٹھیک ہے نا. تو یہ ایکسپوجر کے نام کے اوپر جو ہے نا یہ شیطان کے ہاتھوں میں کھیل رہے ہیں اور ہمارے بچوں کو جو ہے وہ شیطان کے حوالے کر رہے ہیں اس طریقے سے, ٹھیک ہے. تو جزاکم اللہ خیر اور معافی اگر آپ کو ڈانٹ پڑ گئی, لیکن کسی الحمدللہ کسی کو پتہ نہیں لگا کہ آپ کو ڈانٹ پڑ گئی, لیکن یہ حقیقت ہے, ٹھیک ہے, اینڈ وی ہیو ٹو بی پریپیئرڈ فار اٹ. اچھا آگے چلیں کہ ٹائم تو ویسے مکمل ہو گیا, ایک یہ ہو گیا نا. اچھا دوسرا حکم ہے, چلیں بس یہ پیراگراف یعنی یہ نیکسٹ ہیڈنگ تک پڑھ کے پھر کلاس ختم کرتے ہیں کہ دوسرا حکم ہے وہ وَأَلَّيْسَ لِلْإِنسَانِ إِلَّا مَا سَعَى. اس کا حاصل یہ ہے کہ جس طرح کوئی دوسرے کا عذاب اپنے سر نہیں لے سکتا, اسی طرح کسی کو یہ بھی حق نہیں ہے کہ کسی دوسرے کے عمل کے بدلے خود عمل کر لے اور وہ اس عمل سے سبک دوش ہو جائے, ٹھیک ہے. مثلاً ایک شخص دوسرے کی طرف سے نماز فرض ادا کر دے یا دوسرے کی طرف سے فرض روزہ رکھ لیں اور وہ دوسرا اپنے فرض نماز و روزے سے سبک دوش ہو جائے, یا یہ کہ ایک شخص دوسرے کی طرف سے ایمان قبول کر لے اور اس سے اس کو مومن قرار دے دیا جائے کہ ہاں جی ابا نے ایمان قبول کر لیا تھا تو بیٹا بھی اس وجہ سے مومن کہلائے گا. نہیں, ٹھیک ہے, یہ انسان انٹلیکچولی اپنے عقل سے اور سوچ کے ساتھ جو عمل کرتا ہے نا تو وہی عمل کہلاتا ہے, ٹھیک ہے. تو اللہ تعالیٰ کے اعمال کا وزن ہوگا, افعال کا وزن نہیں ہوگا. افعال کیا ہوتے ہیں؟ افعال وہ کام ہوتے ہیں جو کہ ہم بغیر نیت کے کر رہے ہوتے ہیں, بغیر سوچ کے کر رہے ہوتے ہیں, وہ سب افعال ہیں. جیسے ہم سانس لے رہے ہیں, ٹھیک ہے نا, تو سانس جو ہے نا یہ عمل نہیں ہے ہمارا, سانس ہمارا فعل ہے, ٹھیک ہے. گناہ اور ثواب کس بنیاد پر ہوتے ہیں؟ عمل کی بنیاد پر ہوتے ہیں, اور عمل وہ فعل ہوتا ہے جس کے اندر نیت شامل ہوتی ہے, ٹھیک ہے. تو جس نے نیت کری ہے اسی کو اس کا ثواب ملے گا نا, جس نے نیت کری ہے گناہ کی اس کو اس کا عذاب ملے گا, جب کسی دوسرے نے اس کی طرف سے کہاں سے نیت کر سکتا ہے. آیت مذکورہ کی اس تفسیر پر کوئی فقہی اشکال اور شبہ عائد نہیں ہوتا, کیونکہ زیادہ سے زیادہ شبہ حج اور زکوٰۃ کے مسئلے میں یہ ہو سکتا ہے کہ ضرورت کے وقت شرعاً ایک شخص دوسرے کی طرف سے حج بدل کر سکتا ہے یا دوسرے کی زکوٰۃ اس کی اجازت سے ادا کر سکتا ہے, مگر غور کیا جائے تو یہ اشکال اس لیے صحیح نہیں کہ کسی کو اپنی جگہ حج بدل کے لیے بھیج دینا اور اس کے مصارف خود ادا کرنا یا کسی شخص کو اپنی طرف سے زکوٰۃ ادا کر دینے کے لیے مامور کر دینا بھی در حقیقت اسی شخص کے اپنے عمل اور سعی کا جز ہے, اس لیے لیس للانسان الا ما سعى کے منافی نہیں ہے, ٹھیک ہے. حج بدل کر سکتے ہیں, ٹھیک ہے نا, کیونکہ بھائی حج بدل کے لیے ایک تو یہ کہ آپ کو کسی بندے سے ایسا تعلق بنانا ہوتا ہے جو کہ آپ کے بدلے حج بدل کر سکے, پھر آپ کو اس کے اخراجات بھی تو اٹھانے ہوتے ہیں نا, اور آپ کو حتیٰ کہ اخراجات اگر نہیں بھی اٹھائیں کوئی بندہ اپنی طرف سے یعنی اپنے ہی خرچے کے اوپر آپ کی طرف سے حج بدل کر رہا ہو لیکن تعلق تو آپ نے اس سے بنایا ہے نا, کچھ ایسا کیا ہے نا کہ وہ بندہ پھر آپ کی طرف سے ماشاءاللہ حج بدل کر رہا ہے, ٹھیک ہے. اسی طریقے سے تو یعنی پھر وہ آپ کا اپنا آپ کے اپنے عمل کی جزا ہو گئی کہ اس کو اللہ تعالیٰ نے اتنے دل کے اندر توفیق نہ دی کہ وہ آپ کی طرف سے حج بدل کر رہا ہے, ٹھیک ہے. بالکل اسی طریقے سے زکوٰۃ, زکات میں ایک تو یہاں پہ صورت جو لکھی ہوئی ہے نا وہ کیا ہے کہ آپ کسی کو اپنی زکات کا والی بنا دیں، وکیل بنا دیں، ٹھیک ہے نا، اور پھر آپ اس کے پاس اپنی زکات کی رقم بھیج دیں اور وہ شخص جو ہے پھر غریبوں کے اندر اس کو ڈسٹریبیوٹ کر دے، جیسے مدارس کے اندر جو زکات ہم بھیجتے ہیں، ٹھیک ہے، تو مدارس کے پرنسپل کو بھیجتے ہیں، ٹھیک ہے نا، جو محتمم ہوتا ہے، تو وہ زکات آپ پرنسپل کو دے رہے ہوتے ہیں، لیکن پرنسپل جو ہوتے ہیں محتمم صاحب وہ اس زکات کے وکیل ہوتے ہیں خالی، ٹھیک ہے نا، وہ پھر آپ کی طرف سے اس زکات کو ڈسٹریبیوٹ کر دیں گے جو مستحق بچے ہوتے ہیں ان کے اندر، ٹھیک ہے نا، تو یہ آپ نے اپنا پیسہ بھیجا ہے ان کو اور آپ نے ان یعنی باقاعدہ بھیجنے کی ایک تکلیف اٹھائی ہے اور آپ نے ان کے ساتھ جو ہے وہ بات چیت کری ہے تاکہ وہ آپ کے بہاف پہ زکات کو ڈسٹریبیوٹ کریں، تو یہ آپ کا اپنا عمل ہے، ٹھیک ہے. دوسری صورت کیا ہے اس کی، وہ گھروں کے اندر بیوی کے زکات شوہر نکال رہا ہوتا ہے، یہ بہت عام ہے، ٹھیک ہے، کہ بیوی کے زیور جو ہوتا ہے وہ بیوی کا ہوتا ہے، بیوی کے پاس کیش نہیں ہوتا یا بیوی کے پاس ٹائم نہیں ہوتا، وہ اپنے کاموں کے اندر لگی ہوئی ہوتی ہے، تو جو شوہر صاحب ہیں وہ ہر سال جب زکات کیلکولیٹ کرتے ہیں تو صرف اپنی زکات نہیں کیلکولیٹ کرتے، وہ بیوی کی بھی کیلکولیٹ کرتے ہیں کہ جی کتنا زیور ہے تمہارے پاس، کتنا تمہارے پاس جو ہے وہ اور چیزیں ہیں جن کے اوپر زکات نکالنی چاہیے، تو وہ کیلکولیٹ کرتے ہیں، پھر اس کا ایک سم نکالتے ہیں، پھر وہ جو پیمنٹ کرتے ہیں بیوی کی زکات کی وہ اپنے بینک اکاؤنٹ میں سے نکال کے پے کرتے ہیں، وہ بیوی کا زیور بیچ کر کے اس کو کیش میں کنورٹ کر کے پھر اس سے زکات نہیں پے کر رہے ہوتے، ٹھیک ہے، وہ اپنے پیسے سے زکات پے کر رہے ہوتے ہیں، اپنی بھی اور بیوی کی بھی، تو پھر بیوی کو بیوی کی زکات کیسے ادا ہو جاتی ہے، حالانکہ بیوی نے تو پے نہیں کری، اور قرآن تو کہہ رہا ہے کہ اللہ صلی اللہ انسان اللہ ماسا، جو اس نے سعی کری صرف اس کا اس کو ثواب ملے گا، یا اس کی زکات ادا کرنے سے اس کے اوپر یعنی وہ خود زکات ادا کرے گی تب اس کے اوپر سے زکات کا بوجھ ختم ہوگا، ایسے کیسے ہو گیا پھر، تو وہ ایسے ہوتا ہے کہ پہلی بات تو یہ کہ ہر شوہر ہر بیوی کا ادا کرتا نہیں ہے، ٹھیک ہے نا، یا تو شوہر اچھا ہو یا یہ کہ بیوی ایسی ہو کہ شوہر کا بھی دل چاہے، شوہر بھی اس کے لیے راضی ہو، تیار ہو کہ ہاں میں اپنی بیوی کی زکات خود سے ادا کر دوں گا، ٹھیک ہے نا، تو بھائی بیوی نے کچھ ایسی محنتیں کری ہوئی ہوتی ہیں نا کہ شوہر کا پھر دل ایسا نرم ہوتا ہے اس کی طرف سے کہ وہ اس کی بھی زکات ادا کر رہا ہوتا ہے، ٹھیک ہے نا، تو بیوی کی جو وہ محنتیں ہیں نا وہ محنتیں اس کی سعی ہیں، ٹھیک ہے، کہ جس کے جزا کے طور پر اللہ تعالیٰ نے اس کے شوہر کے دل میں یہ بات پیدا کری ہے کہ تم اپنی بیوی کی زکات ادا کیا کرو، دیکھو وہ تمہارے بچوں کا خیال کر رہی ہوتی ہے، وہ تمہارے گھر کا خیال کر رہی ہوتی ہے، تمہارے لیے کھانے بنا رہی ہوتی ہے، وہ تمہارے لیے کر رہی ہوتی ہے، وہ کر رہی ہوتی ہے، تو تم اس کے لیے زکات ادا نہیں کر سکتے، ٹھیک ہے، تو یہ سب جو ہے نا وہ اصل میں یہ انٹینجبل قسم کے اعمال ہوتے ہیں ہمارے، ٹھیک ہے نا، جو کہ کسی نماز اور روزے کی شکل کے نہیں ہوتے، لیکن ہمارے اخلاق ہوتے ہیں، ہماری قربانیاں ہوتی ہیں کہ جن کی وجہ سے پھر دوسرے ہماری طرف سے اعمال کر رہے ہوتے ہیں نا، تو وہ پھر جیسے کہ حضرت نے لکھا ہے کہ نص سے بھی یہ ثابت ہے کہ کوئی اس طرح سے زکات ادا کر دے کسی کی طرف سے تو وہ ادا ہو جاتی ہے، ٹھیک ہے، اسی طرح سے حج بدل بھی جو ہے یہ بھی ادا ہو جاتا ہے، ٹھیک ہے. کسی کوئی سوال ہو پوچھ لیں، ورنہ ٹائم ہمارا اوپر ہو چکا ہے تو کلاس ختم کر دیتے ہیں. فزیکل باڈی، اچھا ایک اور بات ذہن میں آئی کہ انہوں نے جو لکھا ہے نا کہ جی میں نے اپنے بچے کے حوالے کر دی اپنی ٹی وی تاکہ وہ اس کو کھولے، اس میں ایکسپیریمنٹس کرے، تو اس بات کا بس خیال رکھ لیجئے گا کہ کہیں آپ کا بیٹا جو ہے نا وہ بڑا ہو کر کے ٹی وی کو ٹھیک کرنے والا ٹیکنیشین نہ بن جائے، ٹھیک ہے نا، لوگوں کا گناہ، لوگوں کے گھر کے اندر گناہ کرنے والی چیز خراب ہو جائے اور آپ کا بیٹا ان کو ٹھیک کر کے واپس دے دے، ہاں جی میں، میری امی نے تو مجھے ٹی وی کا جو ہے نا وہ ایکسپرٹ بنوا دیا تھا بچپن کے اندر، تو میں اسی طریقے سے اپنی روزی کماتا ہوں ٹی وی ٹھیک کر کر کے، ہے نا، تو اس کا بس خیال رکھ لیجیے گا کہ ایسا بھی نہ ہو جائے کہ اس کو ٹی وی سے جو ہے وہ اس قسم کا پھر تعلق پیدا ہو جائے، ٹھیک ہے، یا ایون کمائی کے لیے نہ بھی کرتا ہو، شوقیہ طور پہ لوگوں کے ٹی وی ٹھیک کر دیتا ہو، یہ کوئی نیکی کا کام تو نہ ہوا نا. جی کوئی سوال ہے؟ چلیں
وآخر دعوانا أن الحمد لله رب العالمين. السلام عليكم.